कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्ज कार्यक्रम सरकारमा आज हामीसँग कुराकानी गर्न नेता फाउन्डेसनका संरक्षक विष्णु भेटवाल हुनुहुन्छ। नेता फाउन्डेसनले अहिले शैक्षिक क्षेत्रमा गर्दै आएको सहयोगका बारेमा आज हामी उहाँसँग कुराकानी गर्नेछौँ। विष्णु सर नमस्कार, कार्यक्रमलाई स्वागत।
धन्यवाद माधवजी, सम्पूर्ण श्रोताहरूलाई नमस्कार मेरो पनि।
यो नीता फाउन्डेसन किन र केका लागि हो?
यो नीता फाउन्डेसन शिक्षाको क्षेत्रमा धर्मका लागि काम गर्ने संस्था हो। यो चाहिँ अलिकति यसको एन्सर लामो छ। छोरीलाई जब हामीले ब्रेन क्यान्सर भएर अमेरिका लग्यौँ, त्यस पछाडि उसको हामीले अर्को पनि अपरेसन गर्ने अमेरिकामा सोच बनाएका थियौँ। उनको चाहिँ स्पाइनल कर्डमा फेरि त्यो ब्रेन ट्युमर बढ्यो, हामीले अपरेसन गर्न सकेनौँ। अनि घरमा हामीसँग कुरा भयो, के गर्ने त अब छोरीको बारेमा केही राम्रा कामहरू गरिदिने, उसको इच्छा के छ सोधौँ भन्ने भयो। परिवारले आँट गरेन, अहिले मनस्थिति घट्छ, यसलाई बाँच्छ कि उपचार गर्दा गर्दै नगरौँ भन्ने भयो। प्रसङ्गवश मैले एक दिन किमु दिन बाटामा लैजाँदै गर्दा छोरीसँग मैले कुरा गरेँ, घटना घटिहालो यस्तो भयो भने मैले के गरौँ त बाबुका तर्फबाट भन्दा, छोरीले नेपालमा जानुस् र गरिबका छोराछोरी पढाइदिनुहोस् भन्ने इच्छा राखेँ।
निताले
त्यही अनुसार म निर्णय हुन्छ म त्यो गरिदिन्छु भन्ने निर्णय गरेँ। तर धेरै लामो समयसम्म हामी नेपाल आउन म सकिनँ, यसमा विभिन्न कारणहरू छन् र हामी त्यस पछाडि हामीले 2022 पुरै योजना बनायौँ। परिवार छोरोहरू र म बसेर, अनि छोराले त्यस पछाडि बुवा गएर गर्नुहोस् भनेर मलाई यहाँ त्यहाँबाट हामीले बाउ छोराले आर्थिक रूपमा यसलाई कसरी व्यवस्थित गर्ने भनेर एउटा व्यवस्थित गर्ने योजना बनायौँ। त्यसअनुसार हामीले यहाँ गरामुनीमा बोर्डिङ स्कुलमा 11 विद्यार्थीहरूलाई निशुल्क पढाउने, कापी कलम किताब लुगाहरू निशुल्क रूपमा उपलब्ध गराउने र ती विद्यार्थीहरूलाई त्यहाँ सकिएपछि डिप्लोमा र मास्टर पनि गराइदिने भन्ने कुराको हामीले योजना बनाएर गत साल घोषणा गऱ्यौँ। म चाहिँ आउन पाएको थिएन, अनि यहाँ साथीहरूलाई कुरा गरियो, उहाँहरूले चाहिँ विद्यार्थीहरू खोज्नु भयो, लगेर एडमिसन गर्ने भयो। मैले त अहिलेसम्म कसैलाई भेटेको छैन, अब भेट्दैछु र त्यही अनुसार हामी चाहिँ विशुद्ध धर्मको हिसाबले छोरीको हृदयले शान्ति पाओस् भनेर हामी यहाँ काम गर्न आएको हो र म काम गर्दै जानेछु।
जस्तो के चाहिँ योजना बनाउन चाहिँ योदेखि बाहेक
पनि गरिब विद्यार्थीहरूलाई, धार्मिक विद्यार्थीहरूलाई विकृति समाजमा नआओस् भनेर एउटा सोच समाजमा विकास होस् भन्ने ढङ्गले हामी काम गर्दैछौँ।
जस्तै
के छ भने, यहाँ एउटा माध्यमिक विद्यालय छ बिरानमा, निम्न माध्यमिक विद्यालय। त्यो निम्न माध्यमिक विद्यालयलाई हामीले 10 लाख रुपियाँको एउटा अक्षय कोष बनाइदिएका छौँ। अनि म पनि दुखी भएपछि गौतम बुद्धलाई सुन्न थालेँ। विभिन्न घटना घटेपछि मलाई पनि एउटा प्रेरणा मिल्यो, यिनै कुराहरू मान्छेले सुनिदिए कति राम्रो हुन्थ्यो, समाजमा एउटा विकृति हट्थ्यो होला, मान्छेमा चेतना आउँथ्यो होला। हाम्रो बुद्ध जन्मिएको देश, उनका यस्ता उपदेशहरू छन्, अपराधतिर मान्छेको मन लाग्दैन भन्ने विचार भएपछि मैले पनि बुद्धको बारेमा वार्षिक 2 लाख रुपियाँ पैसा पुरस्कारको राशि घोषणा गर्ने र त्यसलाई व्यवस्थापन गर्ने चाहिँ छुट्टै पैसा व्यवस्थापन गर्ने र यो चाहिँ दीर्घकालीन रूपमा सधैँभरि गर्ने भनेर एउटा विचार ल्याएँ र यहाँको साथीहरूलाई मैले भने, अनि उहाँहरूले मन नआइकन त्यो योजना अनुसार यहाँ काम गर्दै हुनुहुन्छ र हामी यसलाई चाहिँ पूर्वाधार तयार गरेर यसलाई यो पल्टको कार्यक्रम म बस्दै सकेर जानेछु र फेरिको दिनहरूमा चाहिँ मेरो अनुरोध गरेका छु मैले साथीहरूलाई, बुद्ध पूर्णिमाको दिन यो कार्यक्रम गरिदिनु होला भनेको छु। म त बार बार आउन त म टाढा छु, आउन पनि म सक्दिनँ, मेरो व्यवसाय छ, परिवार सबै उहीँ छ, मेरो परिवार पनि यहाँ छैन।
तपाईँ अहिले अमेरिकामै बस्दै हुनुहुन्छ?
म अहिले अमेरिकामै बस्दैछु।
अच्छा अब तपाईँ अमेरिका जानुपर्ने कारण चाहिँ के हो त? यो अमेरिकाबाट आउनुभयो फेरि जानुहुन्छ?
मेरो त छोरा पनि उहीँ छ, छोरी पनि उहीँ छ, नाति पनि उहीँ छन्, नातिनी पनि उहीँ छन्, मेरो व्यापार पनि उहीँ छ, बिजनेस पनि उहीँ छ। जस्तो माओवादीहरूले यहाँबाट मार्न भनेर लगेको, यातना दिएर यहाँबाट लखेटेर मलाई अमेरिका पठाएको, बसिया भए मार्थे कि के गर्थे? त्यस कारण हामी उहीँ गयौँ, सबै थोक हामीले उहीँ गऱ्यौँ, भगवान्ले पनि साथ दिनुभयो, हामीले आफ्नो सबै व्यवस्था उहीँ गऱ्यौँ, त्यस कारणले नि म मेरो सबै थोक भयो अमेरिकामा।
जस्तो तपाईँहरूको जुन फाउन्डेसन नेता फाउन्डेसनले, तपाईँ संरक्षक रहेको नेता फाउन्डेसनले चाहिँ शिक्षा क्षेत्रलाई मात्रैमा काम गर्ने हो कि अरू क्षेत्रमा पनि काम गर्छ?
मेरी छोरीले मलाई भन्दैखेरि शिक्षामै काम गरिदिनु भनेको थियो, अरू कुराहरू पनि आएका छन्, अरू साथीहरूले अरू अरू कुरा पनि गरौँ भन्नुहुन्छ, जे पनि भन्नुहुन्छ, यो मेरी छोरीको इच्छा हो। नेपालमा गएर गरिबका छोराछोरी बुवा पढाइदिनु भन्ने मेरी छोरीको वचन भएको हुनाले म त्यही क्षेत्रमै काम गर्छु।
अच्छा अब त्यो क्षेत्रमा जस्तो तपाईँले विद्यालय जाँदा एउटा विद्यार्थीलाई चाहिने आवश्यकीय कुराहरू प्रदान गर्ने संस्थाले प्रदान गर्ने, त्यसै घर फर्किँदाको अवस्थाको कुरा होइन, खालि विद्यालय जाँदाको अवस्था मात्रै होइन,
हामीले गाडी भाडा पनि उपलब्ध गराएका छौँ। उस घरबाट त्यहाँ जाँदाखेरि गाडी भाडा पनि उपलब्ध गराएका छौँ, उसको कापी किताब कलमहरूको व्यवस्था पनि गरेका छौँ, स्कुलको फिस तिरिदिएका छौँ।
ड्रेसको कुरा
पनि मैले नै दिन्छु, वार्षिक मैले एक सेट ड्रेस दिन्छु, अनि सुरुको बेलाको कपी किताब कलम म वार्षिकमा एकपल्ट दिन्छु, त्यस बिचमा चाहिँ म उहाँ विदेशमा छु, सानो सानो कुरा तिमीहरू आफै गर्नुपर्छ भनेको छु।
अच्छा अब यो कन्सेप्टबाट चाहिँ तपाईँले के सोच्नु भएको छ, अब के हुन्छ, यसको चाहिँ प्रतिफल के आउँछ जस्तो लाग्छ तपाईँलाई?
दसौँ बिसौँ वर्ष पछाडि मैले कोही मान्छे देख्छु कि जस्तो लाग्छ, जस्तो मैले उत्पादन गरेको मान्छे कुनै राम्रो ठाउँमा जागिर खान्छ कि, कुनै डक्टर पो बनाउन सक्छु कि, वा कसैलाई हायर गरेर अमेरिकै लैजान सक्छु कि, अब विचारक पो निस्किन्छ कि, अब बुद्धको बारेमा पढेपछि मान्छेहरूको त्यसमा ध्यान गएपछि अब मैले दसौँ मान्छेलाई पुरस्कृत गरौँला, पचासौँ मान्छेलाई पुरस्कृत गरौँला, एउटा विचारक निस्किदियो भने समाजको लागि कस्तो गौरवको कुरा हुन्छ।
जस्तो एकै वर्षमा तपाईँले पुरस्कृत गर्दा पनि पाँच सातजनाले त पुरस्कार
पाउँछन् होइन, त दुई लाखको पुरस्कारको राशि हुन्छ त्यो। यहाँ चाहिँ शिक्षाविदहरूले, यहाँको विज्ञ साथीहरू त्यसमा हुनुहुन्छ, अब क्याम्पस स्तरमा पढाएको प्रोफेसरहरू भइसकेको मान्छेहरू हुनुहुन्छ, उहाँहरूले अब सबै कुरा मलाई सहयोग गर्दै हुनुहुन्छ, भोलि त्यसको नामहरू पनि हामी पछि सार्वजनिक गर्नेछौँ। त्यसले गर्दा यसले केही न केही रिजल्ट आउला, पछि म नेपाल फर्केर आउँदा ती मान्छेहरू भेटौँला भन्ने छ।
अहिले हामी रेडियो भिजन 91.6 मेगाहर्ज कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न नेता फाउन्डेसनका संरक्षक विष्णु भेटवाल हुनुहुन्छ। विष्णुजी, जस्तो तपाईँले यहाँ नेपालमा जुन जसरी एउटा कन्सेप्ट बनाएर काम गर्दै गर्न इच्छा राख्नु भएको छ, काम सुरु गर्दै हुनुहुन्छ, तपाईँले यस्तो काम चाहिँ अमेरिकामा पनि गर्दै हुनुहुन्छ?
एकदम मजाले गर्दैछौँ हामी अमेरिकामा। हामीले धर्म फाउन्डेसनले होइन, मेरो आफ्नो परिवारको तर्फबाट धार्मिक क्षेत्रमा पनि हामी वहाँ काम गर्दैछौँ। हामी वहाँ गएर बसेपछि नफर्किने मनस्थितिमा छौँ हामी। हाम्रो धर्म संस्कार अनुसार हामीले क्रिया गर्ने, बिहे गर्ने, श्राद्ध गर्ने कुराहरूलाई हामीले व्यवस्थित गर्नको लागि हामीले भगवान पशुपतिनाथको मन्दिर र बुद्धको स्तूपा बनाउनलाई नवाह पुराण लगाएका थियौँ, र त्यसमा हामीले $4 मिलियन अङ्कलन गर्ने हामीले इच्छा उठाउनु पर्ने छ। हामीले त्यो $4 मिलियन उठाउनमा हामीले 10 जनाको टिम छ हाम्रो, त्यसमा डाक्टर मुरारी अधिकारी त्यसको अध्यक्ष हुनुहुन्छ, एकदमै लाग्नु भएको छ, उहाँ लागेको 20-22 वर्ष भयो। त्यसमा मैले सुरुको फेजमा $1 लाख अमेरिकन $1 लाख मैले दान गरेँ, त्यसमा नवाह पुराणको मैले पानसमा बत्ती बालेर उद्घाटन गर्ने, जो दिनबन्धु पोखरेल चाहिँ त्यसको वाचक हुनुहुन्थ्यो नेपालबाट जानुभएको, उहाँले सोध्नुभयो, धेरै खुसी हुनुभयो, धन्यवाद दिनुभयो, अङ्कमाल गर्नुभयो, प्रोत्साहन गर्नुभयो र फर्किनु भयो।
अच्छा यो अमेरिकामा चाहिँ तपाईँले यो सामाजिक क्षेत्रमा गरेको कामहरूलाई चाहिँ त्यहाँ सोसाइटीले कसरी रेस्पोन्स गर्छ?
धेरै गर्व लाग्छ। अमेरिकन सोसाइटीले चाहिँ मात्रै सिर्फ $100 मात्रै दान गर्यो भने, एउटा कुनै समारोहमा हलमा $100 दान गरियो भने त्यहाँ बसेको मान्छेहरूको अनुहारको छाला नि परिवर्तन भएको महसुस हुन्छ, यति रेस्पेक्ट गर्छ समाजले, यो चाहिँ छुट्टै संसारबाट आएको मान्छे हो जस्तो गर्छ। त्यहाँ हामी निरन्तर काम गर्दैछौँ, छोरीको नाममा पनि हामी काम गर्दैछौँ, त्यहाँ हामीले नेता फाउन्डेसन त्यहाँ पनि बनाएको छ, हामी दान गर्छौँ, छोरीको वार्षिक तिथिको दिन हामी विभिन्न संस्थाहरूमा जान्छौँ, दान गर्छौँ, अरू स्कुलहरूमा पनि हामी दान गर्छौँ जान्छौँ, र हामीलाई ज्यादै ठुलो सन्तुष्टि मिलेको छ र ज्यादै ठुलो माया मिलेको छ अमेरिकन पब्लिकबाट। त्यति मात्रै होइन, अमेरिकाको लिडरहरू हामीले यति सानो काम गर्यो भने पनि सिनेटरले चिन्छ, कस्तो रेस्पेक्ट गरेर फोन गर्छ छोरालाई, उसको इङ्ग्लिस राम्रो छ, सबै उनीहरूसँगै डिल गर्छ, केही गरेका छैन हामीले, हाम्रा लागि हामीले त मन्दिरलाई $1 लाख दान गऱ्यौँ, तर हामीले त्यहाँ त $500,000 दान गर्छौँ, तर $500,000-$2,000 दान गर्दा सिनेटरले कुरा गर्छ हामीसँग, धन्यवाद दिन्छ, प्रोत्साहन गर्छ। त्यसैले अमेरिकन पब्लिकहरूले सबै सम्पत्ति नै संस्थालाई बुझाएर च्यारिटी बनाएर मर्दा रहेछन् त्यहाँ, यस्तो लाग्छ मरेपछि स्वर्गै जाइन्छ जस्तो बनाउँछन् त्यहाँको पब्लिक। अमेरिकीले त्यति धेरै आदर सम्मान गर्छन् र अमेरिकामा पैसा कमाउन पनि सजिलो पनि छैन, त्यो गाह्रो ढङ्गले कमाइन्छ र कमाएको खर्च गर्दा मान्छेहरू एकदम त्यसलाई चाहिँ धेरै सत्कार सम्मान धेरै आदरपूर्वक हेर्छन्।
जस्तो सर जस्तो त्यहाँ चाहिँ अमेरिकामा चाहिँ शिक्षाको क्षेत्र चाहिँ गभर्मेन्टले निशुल्क गरेको छैन,
निशुल्क गरेको छ तर राम्रो चाहिँ प्राइभेट स्कुल जस्तै क्याथलिक स्कुलहरू हुन्छ त्यहाँ, तिनीहरूमा चाहिँ महिनाको 500-1000 लिएर 2500-2000 हाई स्कुलकै विद्यार्थीहरूको फिस लिइन्छ, अरू हाई स्कुलको क्षेत्रको विद्यार्थीहरूलाई त सरकारले निशुल्क नै गरेको छ, त्यहाँ निशुल्क पढाउँछ।
अच्छा तपाईँहरूले डोनेसन गरेर विद्यार्थीहरू पढाएको पनि होला नि त्यहाँ होइन?
हामीले त्यहाँ डोनेसन गरेर विद्यार्थीहरूलाई पढाउँदैनौँ, पढाउनु हामीले चाहिँ अपाङ्गहरूको घरमा जान्छौँ, गरिब विद्यार्थीहरू जो हुन्छन् उनीहरूलाई चाहिँ हामी लुगाहरू किनिदिने गर्छौँ, बिरामी भयो भने हस्पिटलमा खर्च गरिदिनेहरू गर्छौँ, जस्तो हाम्रो बसेको लोकल कम्युनिटीमा हामीले गरिरहेछौँ। त्यहाँ हामीलाई पुरै गर्व के छ भन्नुहुन्छ भने हामी बसेको जुन सिटी छ त्यो सिटीको सबै पुलिसले हामीलाई चिन्छ, धेरै ब्याङ्कको कर्मचारीहरूले हामीलाई चिन्छ, त्यहाँको मेयरले हामीलाई चिन्छ, त्यहाँको पोलिटिक्स गर्ने मान्छेहरू लोकल पोलिटिक्स गर्ने मान्छेहरूले हामीलाई चिन्छ, त्यहाँको उद्योगपतिहरूले चिन्छ जुन हामी सामाजिक काम गर्छौँ र आर्थिक कामहरू गर्छौँ, र पुरा सहरले चिन्छ, त्यो सहरले हाम्रो स्टोरलाई हाम्रो बिजनेसलाई चिन्छ, अनि मेरो छोरालाई चिन्छ, उसको चाहिँ धेरै राम्रो इङ्ग्लिस भएको, मसँग चाहिँ कमजोर इङ्ग्लिस भएको हुनाले म सबैसँग डिल गर्न सक्दिनँ र हामी बजारमा स्थापित भएर बसेका छौँ।
भनेपछि त्यो सानो सानो कुराको रिपोर्टिङ चाहिँ कसरी हुन्छ त्यहाँका चाहिँ काउन्सिलरहरूलाई मेयरहरूलाई कसरी रिपोर्टिङ हुन्छ?
कति त प्रोग्राममा उनीहरू पनि आएका हुन्छन् अनि कति प्रोग्राममा उनीहरू पनि आएका हुन्छन् अनि त्यहाँको सञ्चार क्षेत्र पनि त्यति नै सम्मान गरेर त्यसले चाहिँ सञ्चार क्षेत्रले पनि त्यो कुरा समाचार सम्प्रेषण गर्छ, जहाँ आफ्नो फोन नम्बर हुन्छ, उद्देश्यहरू हुन्छ, सबै कुरा उनीहरूसँग इन्फर्मेसन हुन्छ, त्यो इन्फर्मेसन उनीहरूले पोलिटिसियनहरूलाई पनि सेयर गर्छन् अनि कुनै कुनै प्रोग्राममा पोलिटिसियनहरू पनि आएको हुन्छन्, लोकल मान्छेहरू पनि आएका हुन्छन्, तिनीहरू राजनीतिसँग सम्बन्धित पनि हुन्छन्, तिनीहरूले पनि कुरा गर्छन्। अब मेयरहरू त अब हामी बोलाउने नै भयौँ कति जाने भयो, त्यसले गर्दा पोलिटिसियनहरूलाई पनि राम्ररी थाहा हुन्छ।
जस्तो यहाँको र त्यहाँको चाहिँ राजनीतिक पार्टीहरूको चाहिँ तुलना कसरी गर्नुहुन्छ?
बाफरे म एउटा घटना भनौँ है, मेरी छोरीलाई ब्रेन क्यान्सर भइसकेपछि अमेरिका लैजानु पर्ने भयो, मैले माओवादी अपहरण परेको हुनाले मेरो पोलिटिकल एसाइलम एप्रुभ भएको थियो, एप्रुभ भइसकेपछि मेरा छोरी चाहिँ अन्डर 21 मुनिका थिए, दुइटीको चाहिँ मेरो पोलिटिकल एसाइलम एप्रुभ भइसकेपछि उनीहरूको पनि सिधा भिसा लाग्यो, पछि छोरीलाई ब्रेन क्यान्सर भयो, हामीले टुरिस्ट भिसामा अमेरिका लग्यौँ, दुईटा भिसा लाग्न पाउँदैन अमेरिकामा, उसको भिसा पहिल्यै लागेको थियो तर टुरिस्ट भिसामा हामीले अमेरिका लग्यौँ। इमिग्रेसन अफिसलाई गएर मैले भने, मेरो बुहारी त्यतिखेर अमेरिकन नै थिइन्, हामीले गएर उसलाई एक्सप्लेन गरेर भन्दा इमिग्रेसन अफिसरले अँगालो हालेर रोइन्, मैले यो काम गर्दा हुँदैन, मैले ल्याइदिन त नभन, म तँलाई एउटा एड्रेस र नाम दिएर पठाउँछु, त्यहाँ गएर भन, त्यसले गर्न सक्छ भने। उनले त्यहाँको हाम्रो कङ्ग्रेसम्यानको नाम दिएर पठाइन्, त्यहाँ त्यो कङ्ग्रेसम्यानको घरमा जानु, बाहिर बस्नु, कङ्ग्रेसम्यान टोयलेट जान्छ भने पनि टोयलेटतिरै जानु, भात खान जान्छ भने पनि किचनतिरै जानु, मेरो यो काम गरिदिनु भनेर जसरी मसँग रोएको छस् त्यसै गरेर रुनु भनिन्। मैले त्यही गरेँ, कङ्ग्रेसम्यानले एउटी केटीलाई जिम्मा दिइन्, उहाँ रातको बेलामा यहाँ उज्यालो हुन्छ, म नेपालबाट गएको मान्छे, त्यो जसलाई जिम्मा दिएको थियो ऊ रातभरि सुतिनन्, यहाँको एमएससीमा कुरा गरिन्, काम गरिन् र हामीले छोरी अमेरिका लैजानका लागि 3 दिन 3 रात काम गरिन् एउटी मान्छेले, र मेरी छोरी भिसा लगाएर अमेरिका पुर्याइदिन् एउटा पोलिटिसियनले। कस्तो छ
अमेरिकाको पोलिटिसियन
एउटा कङ्ग्रेसम्यानले? म त विदेशी, मसँग डकुमेन्ट पनि थिएन, भाषा पनि थिएन, पागल थिएँ म, अपहरण गरेर माओवादीले म पागल थिएँ त्यस्तो गरेँ।
अच्छा अब तपाईँले त्यसरी लगिसके पछाडि त्यहाँ चाहिँ खर्च बर्च तपाईँले आफ्नै ढङ्गले जुटाउनु भयो होइन?
सुरुमा हामीले $3,00,000 सो गऱ्यौँ, $3,00,000 सो गरेपछि एमडी एन्डरसन भनेको ह्युस्टनको अस्पतालले उपचार गरिदिन्छु भनेपछि अनि हामीले लग्यौँ, लगेपछि हाम्रो पैसाले थाम्ने भएन, तिनै कङ्ग्रेसम्यान कहाँमा गयौँ, उनले अब टुरिस्ट भिसाबाट मेरो एप्रुभ भइसकेको हुनाले उनलाई पर्मानेन्ट रेसिडेन्टतिर लैजानु पर्यो, न्युयोर्कबाट फाइल बोकाएर एउटा अफिसर, हाम्रो फाइल चाहिँ न्युयोर्क पुगेर छ, न्युयोर्कबाट एउटा फाइल बोकेर एउटा अफिसर टेक्सास बोलाइन्, टेक्सास बोलाएर हाम्रो अगाडि राखेर छोरीलाई चाहिँ मेडिकेयर दिलाइन्, त्यही अफिसरले के भन्नुभयो भने जे भन्नु छ तिमीहरूको फाइल मसँग छ मसँगै भन, सबै यहाँको इमिग्रेसन अफिसरले टेक्सासकोले केही गर्न सक्दैन, मैले गर्ने हो मलाई भन भनेपछि भएको जति सबै भन्यो, कङ्ग्रेसम्यानले पनि के भनिन् भने सबै कुरा यसलाई भन्नु यसले गरिदिन्छ भनिन्, र त्यस मेडिकेयर भएपछि त्यो मेडिकेयरले सम्पूर्ण छोरीको खर्च त्यस पछाडि 6 महिना पछाडि बिग्रो। पोलिटिसियनहरू यस्तो हुन्छ अमेरिकामा। अब भन्नुहोस् नेपालको माया लाग्छ कि अमेरिकाको?
अच्छा अब तपाईँ चाहिँ नेपाल आउनुलाई झन्डै 8 वर्ष पछि लाग्यो, हामी निकै पछि आयौँ भनेर भन्नुभयो, किन 8 वर्ष लाग्यो तपाईँलाई, यति ढिलो किन भयो?
यसमा लामो कहानी छ। कस्तो छ भन्नुहुन्छ भने मलाई माओवादीले लगेर यातना दिँदा पछाडिपट्टिको साइडमा कुटेका थिए, पछाडि कुटेपछि पिसाब गरेर चाहिँ शरीरभित्र पस्दो रहेछ, मलाई पिसाब फेर्न 1 घन्टा लाग्थ्यो, टुक्रो बसेर पिसाब फेर्नु पर्थ्यो, म त्यही अवस्थामा पछि जसो तसो म अमेरिका पुगेँ र अमेरिकाको अफिसमा मलाई गइसकेपछि सर्भाइभल टर्चर सेन्टर भन्ने एउटा संस्थामा पुर्याइयो र त्यो संस्थाले उपचार सुरु गर्यो र त्यहाँको डक्टरले मेरो राति मेरो घरमा आउँथ्यो डक्टर र मलाई मेरो टाउकोमा पेटमा सबै कम्प्युटर राखेर सबै यहाँको टाँसेर सबैतिर टाँसेर त्यहाँ सुत्न लगाएर मेरो खुट्टामा लगाएर डक्टर फर्केर जान्थ्यो बिहान डक्टर आएर त्यो रिपोर्ट लिएर जान्थ्यो र उसले डक्टरले पछि के भन्यो भने तिम्रो दिमाग आधी डार्क भएको छ आधीभन्दा उता डार्क बढ्यो भने तिमी पागल हुन्छौ भनेको थियो र त्यो तन्दुरुस्त हुनै मलाई 8-9 वर्ष 10 वर्ष लाग्यो माओवादीको यातना माओवादीको टर्चरबाट म 6 महिना बसेको 6 महिना उनीहरूले राखेको र त्यो 6 महिनाको बिचको टर्चरले मेरो शरीर मेरो दिमाग त्यो ठाउँ पुगेको रहेछ त्यस कारणले हामीले यतातिर केही सोच्न सकेन त्यसपछि छोरीको घटना घट्यो अनि यता त छोरो त 20 वर्षपछि आयो म त 8 वर्षपछि छोराले जानुस् तपाईँ धेरै साथीहरू छन् माया गर्नुहुन्छ तपाईँको आफन्तहरू पनि छन् जानुस् भनेर पठायो उसलाई म नभइकन त्यहाँ हुँदै हुँदैन थियो छोरालाई म हरदम चाहिन्थेँ उसलाई र पनि पठायो अनि म आएँ यहाँ पहिलोपल्ट आएँ साथीभाइसँग भेट गरेँ केही सान्त्वना भयो माया गर्नेले माया गरे फेरि फर्केर गएँ अनि फेरि आउँदै जाँदै यस्तै चल्दैछ
अब तपाईँले जुन उद्देश्यले जुन एउटा चाहिँ स्वच्छ भावनाका साथ कम्तीमा यहाँ पैसा छैन म पढ्न सक्दिनँ भनेर विमुख हुने अवस्था नआओस् कम्ती 2-4 जना 5 जना 10 जना भए पनि केही पढ्ने वातावरण बनाइदिउँ भनेर जुन सोच बनाउनु भएको छ यसको स्थायित्वको बारेमा चाहिँ के हेरे सोच्नु भएको छ
यसको त हामीले जुन 11 जना विद्यार्थीहरूको लागि त फिक्स डिपोजिट पहिल्यै गरेका छ त्यो चाहिँ त्यसको ब्याजले विद्यार्थीहरू पढ्छन् सामा पैसा चाहिँ हाम्रो ती निस्किएपछि अरू विद्यार्थीहरू पढाउन पनि सकिने भयो अब त्यो स्कुललाई एउटा जहाँ बगानको छेउमा बसेको स्कुल छ त्यो स्कुललाई चाहिँ 10 लाख रुपियाँ हामीले जुन नीता फाउन्डेसनले त्यहाँ चाहिँ एउटा अक्षय कोष निर्माण गरिदिएको छ विगत पछि पनि हामी यसलाई मेरो व्यक्तिगत इच्छा त मसँग नेपालमा पनि धेरै प्रोपर्टी छ यसको पनि अहिले भेल्यु बढेर धेरै माथि भएको छ पछि म बेच्छु फाउन्डेसनलाई ठुलो बनाउँछु र फर्किन्छु भन्ने छ
अच्छा तपाईँ अन्तिमसम्म यही शिक्षा क्षेत्रमै बरु अलि फराकिलो ढङ्गले के गर्न सकिन्छ गर्नु भन्ने सोच
मेरो छोरीको इच्छा त्यही थियो मलाई उसले भनेकै त्यही थियो म बाहिर त्यसको भएको हुनाले म बाहिर काम गर्नै सक्दिनँ
अब तपाईँहरूले चाहिँ नीता फाउन्डेसन को संरक्षक भएको नाताले यो फाउन्डेसन चाहिँ कसरी अगाडि बढोस् भन्ने के सोच राख्नुभएको छ
व्यापक काम गर्न सकौँ मान्छेहरूको भविष्य जीवन परिवर्तन भएको हेर्न पाऊँ र रिजल्ट अहिले नै आउँछ भन्ने कुराको मलाई त्यो कुनै आशा छैन मैले काम गरिसकेपछि म 10-12 वर्ष 15 वर्ष चाहिँ म अझै अमेरिका यहाँ आइजाइ गर्न सक्छु र म पछि फर्किएर आउँदा कोही मान्छे समाजमा स्थापित भएर कुनै अफिसर भएको कोही डक्टर भएको कोही अमेरिकातिरै मैले लगेर पढाएको यस्तो केही कुराको सन्तुष्टि देखेँ भने म मर्दा पनि म एकदम सन्तुष्ट भएर मैले केही गरेर मरेँ भन्ने कुराको महसुस गर्नेछु
अन्त्यमा अब हामी एकदम अन्तिममा छौँ के भन्नुहुन्छ
नेपाली जनताको बुद्धि सप्रियोस् अमेरिकन जनताहरूले राम्रालाई राम्रो र नराम्रालाई नराम्रो मान्छेका अगाडि भन्छन् चाहिने त्यति नै रहेछ तर राम्रालाई राम्रो भन्न नराम्रोलाई नराम्रो भन्नुहोस् र यस्तो हल्लाका पछि नलाग्नुहोस् सबै मान्छेहरूलाई म के अनुरोध गर्छु भने आफ्नो मात्रै काम गर्नुहोस् अर्कोले के गर्छ त्यो कुरा गर्दै नगर्नुहोस् तपाईँको जीवन परिवर्तन हुनेछ विद्यार्थीले पढ्नुहोस् केही वास्ता नगर्नुहोस् शिक्षकले पढाउनुहोस् के पनि नगर्नुहोस् अरू बारेमा चासै नदिनुहोस् पोलिटिसियनले पोलिटिक्स गर्छ त्यही मात्रै गर्नुहोस् सबै मान्छेहरूलाई पोलिटिक्सको पछि शिक्षाको पछि राजनीतिको पछि यहाँ बसेर डोनाल्ड ट्रम्पको बारेमा व्याख्या गर्छ उहाँ त्यस्तो नगर्नुहोस् भन्छु म आफ्नो मात्रै काम गर्नुहोस् तपाईँको जीवन परिवर्तन हुने कुरा हिजो जे थियो त्योभन्दा बढी चाहिँ परिवर्तन हुन्छ तर आफ्नोभन्दा अरू केही गर्नु हुने रहेनछ आफ्नो काम गर बस बास अरू केही दायाँ बायाँ नहेर अमेरिकामा मान्छे यही गर्छन् उनीहरूलाई सोध्यो भने उनीहरू के भन्छन् भने दिस इज नट माई बिजनेस नन माई बिजनेस भन्छ उनीहरूले यो त्यो मेरो व्यापार होइन भन्छ उनीहरूले एकदम सर्टकटमा दिस इज नन अफ माई बिजनेस अर्को बारेमा उनीहरू सोध्नै मान्दैन क्या सिक्छु हामीले पनि सिकेको त्यही हो हामी त्यहाँ कुनै संस्थामा पनि इन्भल्भ छैनौँ कुनै कमिटीमा पनि छैनौँ कुनै कहीँ केही हामी गर्न मान्दैनौँ हामी विशुद्ध हाम्रो व्यापार गर्छौँ र मैले यहाँ आएर सिकेको पनि के हो भने म मेरो विशुद्ध काम गर्छु बाद बाँकीसँग मलाई कुनै दुनियाँसँग कसले के भन्छ के गर्छ कसो गर्छ यो कुरासँग मलाई केही मतलब छैन मेरो आफ्नो काम गर्छु म फर्किन्छु जान्छु
हस् यहाँले महत्त्वपूर्ण समय दिनुभयो म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु
धन्यवाद माधवजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद
आज हामीले रेडियो भिजन 101.6 MHz कार्यक्रम सरोकारमा नीता फाउन्डेसनका संरक्षक विष्णु भेटवालसँग कुराकानी गऱ्यौँ उहाँ अमेरिकामा बस्नुहुन्छ अमेरिकाको टेक्सासमा बस्नुहुन्छ र झापा क्षेत्र नम्बर 2 अन्तर्गत चाहिँ विभिन्न सरकारी विद्यालयहरूमा चाहिँ यहाँ पैसा नभएर पढ्न नसक्ने केही विद्यार्थीहरू चाहिँ वर्षमा 10 जना विद्यार्थीहरू उहाँले त्यो फाउन्डेसन मार्फत पढाउने गरेको योजना बनाएर यहाँ काम सुरु गर्नुभएको छ यिनै
कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रम बारे यी सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023535513 र 535514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।